रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। मध्यपश्चिम विश्वविद्यालयबाट विभिन्न संकायका 3841 विद्यार्थी दीक्षित। संविधानमा आवश्यकता अनुसार परिमार्जन गर्दै जाने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। चैते धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 2800 तोक्ने सरकारको निर्णय। र सिरियाको नयाँ शासक समूह र अपदस्थ राष्ट्रपति बशर अल-असद समर्थित समूहबीच झडप हुँदा 70 भन्दा बढ़ी मानिसको मृत्यु। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको प्रभावकारी कार्यान्वयन गरी आवश्यकता अनुसार परिमार्जन गर्दै जाने सरकारको सोच रहेको स्पष्ट गर्नुभएको छ। कर्णाली प्रदेश सभाको बैठकमा आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताको बलिदान र संघर्षको आधारमा निर्मित नेपालको संविधानले सबैलाई समान अधिकारका साथै सबैको प्रतिस्पर्धा र क्षमता प्रदर्शनको अवसर प्रदान गरेकाले यसको रक्षा कार्यान्वयन तथा देश र जनताको हितमा आवश्यक संशोधन सरकारको कर्तव्य भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले देशलाई समृद्ध बनाउने जिम्मेवारीका साथ आफूहरू अगाडि बढ़िरहेको र देशलाई समृद्ध बनाई छाड्ने तर्फ लाग्न सबै जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले संविधान संशोधन रहर वा लहरमा नभई राष्ट्रिय आवश्यकतालाई हेरेर गरिने विषय भएको उल्लेख गर्नुभयो। मध्यपश्चिम विश्वविद्यालयका विभिन्न तह र संकायका 3841 विद्यार्थी दीक्षित भएका छन्। सुर्खेतको वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज आयोजित तेस्रो दीक्षान्त समारोहमा ती विद्यार्थी दीक्षित भएका हुन्। समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इन्जिनियरिङ, कानून, शिक्षाशास्त्र, मानविकी र सामाजिक शास्त्र गरी सबै संकाय र स्कूलहरूबाट स्नातक तहमा 2189 विद्यार्थी दीक्षित भएका हुन्। यसै गरी स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा शैक्षिक सफलता हासिल गरेका 1663 र व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका 19 गरी 3841 विद्यार्थी दीक्षित भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले दीक्षान्त समारोहमा विभिन्न उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार पनि प्रदान गर्नुभयो। संघीय संसदबाट विभिन्न 5 अध्यादेश स्वीकृत भएकोले त्यस सम्बन्धी प्रतिस्थापन विधेयक सरकारले संघीय संसदमा पेश गर्ने भएको छ। यही फागुन 21 गते बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्न आज संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले प्रतिस्थापन विधेयक संसदमा पेश गर्ने जानकारी दिनुभएको हो। बैठकले चालू आर्थिक वर्ष 2081-82 लागि चैते धानको प्रति क्विन्टल 2800.69 रूपियाँ न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ। बैठकले विदेश भ्रमण टोलीमा 1/3 महिला उपस्थिति हुनुपर्ने निर्णय गरेको मन्त्री गुरूङले बताउनुभयो। बैठकले एउटै मन्त्रालयको सचिव र मन्त्री एकैपटक भ्रमणमा जाँदा जनताको काममा मर्का पुगेकोले आलो पालो गरी भ्रमण जानुपर्ने निर्णय गरेको पनि मन्त्री गुरूङले बताउनुभयो। पत्रकारको प्रश्नको जवाफमा मन्त्री गुरूङले पहिले संविधान संशोधनका लागि मुद्दा पहिचान गर्ने र सबै पक्षको सल्लाह र सुझावका आधारमा साझा धारणा बनाएर संशोधनको प्रक्रिया अगाडि बढ़ाउने बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्गाले प्रस्तुत गर्नुभएको सो विधेयक बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो। यसअघि बैठकमा छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै ऊर्जा मन्त्री खड्गाले विधेयकले नवीकरणीय ऊर्जाको विकासमा मदत पुग्ने, वातावरणीय सन्तुलनमा प्रभावकारी हुने र सबैको आवश्यक धारणालाई सम्बोधन गर्दै विधेयकलाई समृद्ध बनाइने बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले राष्ट्रिय मानवाधिकार आयोगको आर्थिक वर्ष 2081-82 24 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। यस्तै प्रतिनिधि सभा बैठकमा सांसदहरूले देशको विभिन्न समसामयिक अवस्थाबारे जानकारी गराउँदै जनतालाई राहतको अनुभूति हुने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभा बैठकको आकस्मिक र विशेष समयमा सांसदहरूले आफ्नो क्षेत्रका सड़क यातायात सार्वजनिक सेवा प्रवाह महिलाको सबै ठाउँमा 50% सहभागिता हुनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा शून्य आकस्मिक र विशेष समयमा सांसदहरूले उठाउनुभएका आफ्ना मन्त्रालय अन्तर्गतका प्रश्नको जवाफ दिनुहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सड़क पूर्वाधार विस्तार र मर्मतका कामहरू चलिरहेकोले तत्कालै पूर्ण प्रतिफल नदेखिए पनि केही समयमा राम्रो प्रगति देखिने बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक फागुन 27 गते मंगलबार दिनको 1 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सुरक्षा परिषदको आर्थिक वर्ष 2079-80 छैठौं वार्षिक प्रतिवेदन र आर्थिक वर्ष 2080-81 सातौं वार्षिक प्रतिवेदन पेश भएको छ। यस्तै बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त बैंकिङ कसूर तथा सजाय दोस्रो संशोधन विधेयक 2080 दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाएको छ। यसअघि राष्ट्रिय सभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफमा कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले सरकारले कृषि उपजको आयात प्रतिस्थापन गर्ने लक्ष्यका साथ सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमहरूका कारण खाद्यान्न तथा फलफूलको उत्पादकत्व वृद्धि हुँदै गएको र पशुजन्य उत्पादनमा देश आत्मनिर्भरता उन्मुख रहेको बताउनुभयो। यस्तै प्रश्नोत्तरकै क्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रको विकास र विस्तारका लागि पर्याप्त लगानीको अभावका कारण स्थापित खेलाड़ीहरूको विदेश पलायन नरोकिएको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले महिला हिंसा र जातीय विभेदका घटनामा गम्भीर छानबिन गरी दोषीलाई हदैसम्मको कार्यवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै सांसदहरूले मनसून शुरू हुनु अगाडि नै बीपी राजमार्ग खुलाउन गुठी समस्या समाधान गर्न सुक्खायाम शुरू हुन साथ बढ़दै गएको आगलागीका घटना नियन्त्रण गरी जनताको जीवधनको रक्षाका लागि ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले सड़क दुर्घटना न्यूनीकरणका लागि ठोस कदम चाल्न भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनका लागि नतिजा देखिने गरी काम गर्न विद्यालय र विश्वविद्यालय स्तरका शैक्षिक पाठ्यक्रमको समयानुकूल परिमार्जन गरी व्यावसायिक शिक्षामा जोड़ दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक फागुन 25 गते आइतबार दिउँसो 1:15 बस्नेछ। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाबाट प्रेस स्वतन्त्रता कुण्ठित हुने कुनै पनि कानून नबन्ने स्पष्ट पार्नु भएको छ। आज राजधानीमा आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले संविधान प्रदत्त प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत जान नहुनेमा आफू स्पष्ट रहेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको शपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। भैरवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट 4 अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान सञ्चालन गरिरहेका छन्। अहिले विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम, नेपाल एयरलाइन्स, कुवेतको जजीरा एयरवेज, दुवैको राष्ट्रिय ध्वजावाहक फ्लाई दुवै र थाइल्याण्ड मुख्यालय रहेको थाई एयर एसियाले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्। भैरहवामा 4 अन्तर्राष्ट्रिय एयरलाइन्सको नियमित उडान भइरहेको गौतम बुद्ध विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीले जानकारी दिनुभयो। गोलभेडाको उचित मूल्य नपाउँदा 12 वर्षका किसान मारमा परेका छन्। व्यापारीले किसानबाट खरिद गरेको गोलभेडाको मनपरी मूल्य लिइरहेको तर उत्पादन गर्ने किसानले भने मूल्य नपाएपछि लगानी समेत नउठ्ने अवस्था रहेको किसानहरू बताउँछन्। अब अन्तर्राष्ट्रिय समाचार। सिरियाका नयाँ शासकका समूह र अपदस्थ राष्ट्रपति बशर अल असद समर्थित समूहबीच भिडन्त हुँदा 70 भन्दा बढ़ी मानिसको मृत्यु भएको छ। विद्रोहीहरूले सिरियामा गत डिसेम्बरमा असदलाई अपदस्थ गरी इस्लामिक संक्रमणकालीन सरकार गठन गरेको थियो। बेलायती मानवाधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले भिडन्तमा 70 भन्दा बढ़ी मानिस मारिएका पुष्टि गरेको छ। भिडन्तपछि सिरियाको लताकिया र टार्टस शहरहरूमा कर्फ्यू जारी गरिएको छ। दुई समूहबीच होम्स र अलेप्पो शहरमा पनि भिडन्त भइरहेको बताइएको छ। लताकियामा हाल स्थापित सरकारका समूहमाथि आक्रमण भएपछि भिडन्त शुरू भएको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
आगामी आर्थिक वर्षको बजेट तर्जुमाका विषयमा अर्थ मन्त्रालयले शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छुट्टा छुट्टै छलफल गरेको छ। छलफलमा अर्थ मन्त्रालयले आगामी वर्षको बजेटका लागि निरन्तरता दिनुपर्ने कार्यक्रम, परिमार्जित गर्नुपर्ने कार्यक्रम, स्थगित गर्नुपर्ने कार्यक्रम र हटाउनुपर्ने कार्यक्रम तथा नयाँ कार्यक्रम बारे तयारी गरी अघि बढ्न आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयसँगको छलफलमा उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले स्वास्थ्य बीमा कार्यक्रम, आधारभूत अस्पताल, स्वास्थ्य प्रतिष्ठानहरूको दायित्व, स्वास्थ्य क्षेत्रको जनशक्ति लगायतका विषयमा समीक्षा गरी तिनीहरूलाई प्रभावकारी बनाउने गरी कार्यक्रम बनाउन अनुरोध गर्नुभयो। छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा राज्य र निजी क्षेत्रको भूमिकालाई स्पष्ट पार्न जरूरी भएको बताउनुभयो। उहाँले बीमा कार्यक्रमलाई दीर्घकालीन बनाउने गरी कार्यान्वयन गर्न उपयुक्त हुने धारणा समेत व्यक्त गर्नुभयो। उद्योग मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले रोजगारी सृजना, उत्पादन वृद्धि र औद्योगिकरणमा ध्यान दिएर कार्यक्रम प्रस्ताव गर्न आग्रह गर्नुभयो। नेपाल दोस्रो पटक सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा परेपछि नेपालका नियामक निकायहरूले धमाधम सम्पत्ति शुद्धिकरण सम्बन्धी नीति तथा निर्देशनहरू जारी गर्न थालेका छन्। पछिल्लो समय नेपाल राष्ट्र बैंक, नेपाल धितो पत्र बोर्ड र नेपाल बीमा प्राधिकरणले आफ्नो क्षेत्रभित्रका कम्पनीहरूलाई सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित विभिन्न निर्देशनहरू जारी गर्न थालेका हुन्। नेपाल धितो पत्र बोर्डले इन्भेस्टमेन्ट कम्पनीहरूलाई बोर्डमा दर्ता हुन निर्देशन दिएको छ। अब दोस्रो बजारमा शेयर कारोबार गर्ने इन्भेस्टमेन्ट कम्पनीहरू धितो पत्र बोर्डमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ। बोर्डले शुक्रबार एक सूचना जारी गर्दै इन्भेस्टमेन्ट कम्पनीहरूलाई बोर्डमा सूचीकृत हुन निर्देशन दिएको छ। धितो पत्र बोर्डले फागुनको पहिलो साता धितो पत्र बजार सहभागीहरूका लागि लक्षित वित्तीय कार्यवाही सम्बन्धी मार्गदर्शन जारी गरेको थियो। नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली संचालक संस्थाहरू अनिवार्य रूपमा पब्लिक कम्पनीको रूपमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ। भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले निर्देशन जारी हुनु अघि भुक्तानी प्रणाली संचालकको रूपमा कार्य गर्न अनुमति पत्र प्राप्त संस्थाहरूले पनि 2085 असार मसान्तभित्र पब्लिक लिमिटेड कम्पनीको रूपमा परिणत भइसक्नुपर्ने उल्लेख गरेको छ। अनुमति पत्र प्राप्त संस्थाले अनुसन्धानकारी निकायबाट लेखी आएमा वा राष्ट्र बैंकबाट प्राप्त निर्देशन बमोजिम आफ्नो प्रणालीमा रकम रोक्का राख्ने वा फुकुवा गर्ने कार्य अविलम्ब गर्नुपर्ने निर्देशनमा भनिएको छ।
अब खेल समाचार अजय बमबाट।
नेपाली राष्ट्रिय महिला टोलीको फिफा विश्व वरितामा सुधार भएको छ। फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरितामा नेपाल चार स्थान सुधार गर्दै 900 स्थानमा पुगेको हो। नेपाल यसअघि 103 स्थानमा थियो। नेपालले यसै महिना घरेलु मैदानमा इन्टरनेशनल वुमेन च्याम्पियनशीप खेलेको थियो। लीग चरणमा किर्गिस्तान र लेबनानलाई समान 1-0 गोलले पराजित गरेको नेपालले अर्को खेलमा वरितामा 48 स्थानमाथि रहेको म्यानमारलाई 2-2 गोलको बराबरीमा रोकेको थियो। तर फाइनलमा भने म्यानमारसँग नेपाल 2-0 गोलले पराजित हुँदै 13 पल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा उपविजेतामा सीमित भयो। विश्व वरितामा शीर्ष चारसम्म कुनै परिवर्तन भएको छैन। अमेरिका शीर्ष स्थानमा यथावत छ भने स्पेन, जर्मनी र इंग्ल्याण्ड क्रमशः दोस्रोबाट चौथो स्थानमा यथावत छ। नेपाली महिला क्रिकेट टोलीले युगण्डामा हुने वुमेन्स टी20 क्याटेगोरी सिरिजको खेलमा शनिबार नामिबियासँग खेल्दैछ। नेपालले नामिबियाको महिला टोलीसँग पहिलो पटक खेल्न लागेको हो। युगण्डाको एडभेन्टेक क्रिकेट ओभलमा नेपाली समय अनुसार खेल दिउँसो 4:45 बजे शुरू हुनेछ। नेपाली महिला टोलीले पहिलो पटक एसिया महादेश बाहिर गएर खेल्दैछ। सिरिजमा घरेलु टोली युगण्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ। सिरिजमा सबै टोलीले एक अर्कासँग 2 खेल खेल्नेछन्।
अब मौसम आगामी 24 घण्टामा देशको पहाड़ी भागमा आंशिकदेखि साधारणतया बदली रहे उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मध्यपश्चिम विश्वविद्यालयबाट विभिन्न संकायका 3,841 विद्यार्थी दीक्षित। संविधानमा आवश्यकता अनुसार परिमार्जन गर्दै जाने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। चैते धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 2800 तोक्ने सरकारको निर्णय। र सिरियाको नयाँ शासक समूह र पदस्थ राष्ट्रपति बशर अल असद समर्थित समूहबीच झडप हुँदा 70 भन्दा बढ़ी मानिसको मृत्यु। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
हो।